आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा अभ्यास अनुभव र सम्भावनाको सम्पूर्ण चित्र कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड
नमस्कार आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ म सुजाता कार्की नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCNको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो यो कार्यक्रम तपाईँले कास्कीको रेडियो बाराही दोलखाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज FMबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्न सक्नुहुन्छ अघिल्लो कार्यक्रममा हामीले जैविक स्रोत खास गरी जडीबुटीको प्रयोग साथै सो सम्बन्धी परम्परागत ज्ञान र त्यसको महत्वबारे चर्चा गरेका थियौँ कार्यक्रमको चौथो भागमा आज खाद्य तथा कृषि बालीमा रहेका आनुवंशिक स्रोतको प्रयोग तथा यससँग सम्बन्धित परम्परागत ज्ञान र त्यसको महत्वबारे छलफल गर्नेछौँ हामीलाई सुन्दै रहनुहोला
खाद्य तथा कृषिजन्य वनस्पतिको आनुवंशिक स्रोत प्रयोगबारे परम्परागत उदाहरणबाट आजको कार्यक्रम सुरु गरौँ हाम्रो देशको विभिन्न भागमा बसोबास गर्ने समुदायले परम्परादेखि नै सजीवनको फूल तथा पातलाई तरकारीको रूपमा प्रयोग गरिआएका छन् स्वास्थ्यका लागि चाहिने उल्लेख्य पोषक तत्त्व सजीवनमा पाइन्छ अहिले सजीवनको पात र फूलको धुलो विदेशमा निर्यात समेत भइरहेको छ त्यस्तै सिस्नोको तरकारी खाने चलन धेरै अघिदेखि नै चलिआएको छ औषधिजन्य गुण भएका कारण जिउ दुखेका बेला सिस्नोको झोल खाँदा आराम हुने विश्वास गरिन्छ नेपालको मध्य पहाडतिर पाइने अनधी धानमा अधिक पोषण र औषधिजन्य गुण भएका कारण बिरामी हुँदा अनधिको भात खाने चलन अहिले पनि छ बिरामी भएका बेला अनधिको भात खाँदा यसमा हुने पौष्टिक तत्त्वले तागत दिने विश्वास गाउँघरमा छ वर्णशंकर प्रजातिले गर्दा हराउँदै गएको अनधी धानको संरक्षणका लागि स्थानीय बासिन्दाले जिन बैङ्कमा संरक्षण गर्ने काम गरिरहेका छन् संसारकै अग्लो ठाउँमा फल्ने जुम्लाको मार्सी जातिको चामल तथा पोखरामा मात्रै पाइने जेठो बुढो धान किसानहरूले पिढी दर पिढी जोगाउँदै आएका छन् जुम्ली मार्सीमा अन्य धानभन्दा धेरै प्रोटिन हुन्छ यस्ता खाद्य कृषिजन्य वनस्पति स्रोतको संरक्षण एवं प्रयोग सम्बन्धी परम्परागत ज्ञान र अभ्यासहरू स्थानीय समुदायमा प्रशस्त पाइन्छ यी ज्ञान र अभ्यासहरू खाद्य सुरक्षा तथा निरन्तरताका लागि निकै महत्त्वपूर्ण रहिआएको छ कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणका क्रममा पनि कृषकहरूद्वारा परम्परागत खेती प्रणालीलाई नै आधार मानि खाद्य बाली लगायत अन्य कृषि जैविक विविधता सम्बन्धी थप विभिन्न ज्ञान सिप प्रविधिको विकास गर्दै सदुपयोग तथा संरक्षण हुँदै आएका छन् केही कृषक समुदायहरू त लोपनमुख बालिका जातहरूको पनि संरक्षण र प्रवर्धनमा लागि परेको पनि पाइन्छ यसरी हेर्दा कृषि जैविक विविधताको संरक्षण र यसको दिगो विकासमा कृषकको उल्लेखनीय भूमिका रहेको देखिन्छ बिउ बिजनको आदान प्रदान खुल्ला रूपमा निशुल्क हुने गरेको परिप्रेक्ष्यमा कृषि आनुवंशिक स्रोतहरू राष्ट्रका सम्पत्ति हुन् र निशुल्क पौषमा रोक लगाउनु उपयुक्त रहन्छ भन्ने सोचका साथ विक्रम सम्बत 2049 जैविक विविधता महासन्धिको पारित भयो कृषि आनुवंशिक स्रोतहरूमा सहज तरिकाले पहुँच नदिने हो भने विश्वमा नै खाद्य सुरक्षा सङ्कटमा पर्न सक्ने कुरालाई मनन गर्दै केही निश्चित बालीहरूमा रोक नलगाइकन सबैको पहुँचमा राख्न विक्रम सम्बत 2058 सालमा खाद्य तथा कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोत सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि पारित भयो यो सन्धिलाई छोटकरीमा ITPGRFA भनिन्छ विक्रम सम्बत 2064 नेपालले पनि यस सन्धिमा आफ्नो स्वीकृति जनाई पक्षधर राष्ट्र भएको छ
हामी आशा गर्छौँ यो जानकारीले पक्कै पनि खाद्य कृषिजन्य वनस्पति स्रोतको संरक्षण एवं प्रयोगको महत्व र उपयोगिता बारे बुझ्न सहयोग गर्यो नै जैविक स्रोत खास गरी कृषि जन्य उत्पादनको प्रयोग साथै सो सम्बन्धी परम्परागत ज्ञान र त्यसको महत्व बारे जानकारी दिन सरकारी तथा गैर सरकारी क्षेत्रबाट पनि विभिन्न प्रयासहरू भइरहेका छन्। यस्तै अभ्यास र प्रयास बारे अब हामी छलफल गर्दैछौ। कुराकानीको क्रममा यति बेला हामीसँग हुनुहुन्छ कृषि जैविक विविधता विज्ञ डाक्टर देवेन्द्र गौचन। कृषिका लागि वनस्पति आनुवंशिक स्रोत सम्बन्धी परम्परागत ज्ञानको प्रयोग कसरी भइरहेको छ?
स्थानीय रैथाने बालीका प्रजातिहरूको बिउबिजन कसरी सुधार गर्ने, कहिले लगाउने, कहिले संरक्षण गर्ने, भण्डारण गर्ने, उपयोगमा लाउने, त्यो ज्ञानलाई हामीले चाहिँ कृषि सम्बन्धी परम्परागत ज्ञान भन्छौँ। र त्यो ज्ञान चाहिँ कृषि विकासको लागि नभइ नहुने ज्ञान हो, जुन चाहिँ अहिले आधुनिकरण र बसाई सराई जलवायु परिवर्तनको कारणले हराउँदै गएको छ। आनुवंशिक स्रोतहरूको संरक्षण उपयोगको गर्नको लागि परम्परागत ज्ञानको आवश्यक छ। र यो ज्ञानलाई चाहिँ हामीले कसरी बढी से बढी प्रयोगमा ल्याउने हो, त्यो चाहिँ हाम्रो लागि अहिले ठुलो छ। जुन एकल जातीय खेती प्रणाली कमर्सियल र मोनोकल्चर फार्मिङले गर्दाखेरि यो चाहिँ हाम्रो ट्रेडिसनल इन्डिजिनियस सस्टेनेबल फार्मिङ सिस्टम जुन चाहिँ जैविक विविधतामा आधारित कृषि प्रणाली चाहिँ कमजोर भइरहेको छ। राज्यले दात्री निकायहरूले पनि खास गरेर विकासे आयाती जातहरूमा बढी फोकस गर्नाले स्थानीय रैथाने बालीका आनुवंशिक स्रोतहरूको संरक्षण उपयोग र अनुसन्धानमा कम भएको छ। यसले गर्दाखेरि लोप हुने अवस्थामा भएको हुनाले यसको संरक्षण गर्नु आजको राष्ट्रिय आवश्यकता हो। र यसले चाहिँ राष्ट्रिय हाम्रो खाद्य सुरक्षा, खाद्य सम्पूर्णता कार्यान्वयनमा ल्याउनको लागि पनि यो परम्परागत ज्ञानको संरक्षणमा जरुरी छ।
अब यी स्रोतको संरक्षणका लागि व्यवस्थापनका लागि चाहिँ के कार्य भइरहेको छ?
कृषि आनुवंशिक स्रोत संरक्षणको लागि राज्यले प्रायोरिटी दिएको छैन। कृषि जैविक संरक्षण आनुवंशिक स्रोत संरक्षण सम्बन्धी केही नीतिगत कुराहरू केही आएको छ, तर राज्यले संस्थागत संरक्षण, विकासी जात, वर्णशंकर आयाती जातहरूलाई प्रमोट गर्ने, त्यो नै कृषि विकासको आधार हो भन्ने किसिमले गएको हुनाले कृषिमा जति अनुदान सहुलियत छ, हाम्रो स्थानीय जातहरू जुन चाहिँ जैव विविधताको आनुवंशिक स्रोतको मुख्य स्रोत हुन्, ती बाली र जातहरू लोप हुने अवस्थामा भएको जातहरूलाई कसरी उपयोगमा ल्याउने भन्ने खाले कार्यक्रमहरू एकदम कम छ।
कृषिजन्य उत्पादन र वनस्पति आनुवंशिक स्रोतहरूको दिगो उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
स्थानीय रैथाने बाली र प्रजातिका बिउबिजनहरूलाई अनुसन्धानमा ल्याउने इन्टिग्रेटेड फार्मिङ सिस्टम, अर्ग्यानिक फार्मिङ, इकोलोजिकल प्र्याक्टिसेस मार्फत लोप हुन लागेका जातहरूको प्रयोगमा ल्याउनुपर्छ। त्यसको लागि आवश्यक अनुसन्धान विकासका कार्यक्रममा राख्नुपर्छ। अमूल्य पोषक तत्त्व भएका जस्तो हामीले यो चिनो, कागुनो, फापर होइन, कोदो भए जौँ उहाँहरूमा हाई एमाउन्ट अफ फाइबर भयो, न्युट्रिसन, माइक्रोन्युट्रिन हुने जुन चाहिँ अरू खाद्यान्न बालीमा नभएका माइक्रोन्युट्रिन्स, रेयर एमिनो एसिड्स, प्रोटिनहरू छन्। यी बालीका अब खाद्य परिकारमा उपयोगमा ल्याउने अनुसन्धान मार्फत उत्पादन बढाएर बजारीकरण गरेर हाम्रो मास रूपमा चाहिँ यो कन्ज्युमरहरूको उपयोगमा ल्याउन सक्यो भने, मार्केट डेभलप गर्न सक्यो भने यसको उपयोगमा दिगो उपयोगमा लिन सकिन्छ। मुख्य यो बजारीकरण गर्न नसकिकन ल्याउन सकिँदैन।
यी स्रोतहरूबाट प्राप्त लाभको बाँडफाँड चाहिँ कसरी भइरहेको छ, न्यायपूर्ण रूपमा चाहिँ कसरी लिन सकिन्छ?
वास्तवमा भन्यो भने कृषि आनुवंशिक स्रोतको संस्थागत रूपमा लाभांशको बाँडफाँड चाहिँ भएको हाम्रो मेकानिजम डेभलप भएको छैन। ग्लोबल्ली पनि यो त्यस्तो उदाहरणहरू कम छन्। यसको उत्पत्ति कहाँबाट भएको भन्ने पहिचान गरेर त्यसको उत्पादन भएको लाभांशको बाँडफाँडको प्रक्रिया ल्याउनलाई एकदम गाह्रो छ, किनभने कृषि जैविक आनुवंशिक स्रोतको एउटा नयाँ जात निकाल्नलाई हजारौँ जातहरू सयौँ जात क्रस गरेर निकालेको हुन्छ। त्यो लाभांशको बाँडफाँड गर्नलाई एकदम गाह्रो कम्प्लिकेटेड प्रक्रिया भएको हुनाले यो सहिलो छैन। राष्ट्रिय नीतिहरूले पनि के छ भने कृषि आनुवंशिक स्रोतमा सकेसम्म बहुपक्षीय पद्धतिबाट पहुँच ल्याउने र सकेसम्म खाद्य सुरक्षाको लागि यी बालीहरूको पहुँचमा सहजता ल्याउने, लाभांशको बाँडफाँडको लागि चाहिँ यदि कसैले कमर्सियलाइजेसन गर्यो, व्यापारीकरण गर्यो भने त्यसकोबाट आउने मुनाफा चाहिँ सेयर गर्ने भन्ने नीतिगत कुराहरू आएको छ, तर प्र्याक्टिकल लेभलमा देखिएको छैन। तर केही रूपमा इन्डाइरेक्ट बेनिफिट सेयरिङ चाहिँ भइरहेको छ। जस्तो हामीले बेनिफिट सेयरिङको दुईवटा माध्यम चाहिँ एउटा लाभांशको बाँडफाँड, अर्को चाहिँ नन मोनिट्री बेनिफिट सेयरिङ। नन मोनिट्रीमा चाहिँ केही कामहरू भएको छ, जस्तो भन्नाले प्राविधिक सहयोग दिने, टेक्नोलोजीको सपोर्ट गर्ने, क्षमता अभिवृद्धि गर्ने। सङ्घीय संरक्षण अनुसार तीन तहमा नै यो कृषि जैविकता आनुवंशिक स्रोतको संरक्षण, दिगो उपयोग, यो लाभांशको बाँडफाँड गर्ने भन्ने किसिमको नीति नियमहरू बन्नु पर्यो। कृषि आनुवंशिक स्रोतको संरक्षण भनेको स्थानीय समुदाय हो, त्यो स्थानीय सरकारको मात्रामा हुनुपर्छ। त्यसमा पनि हाम्रो स्थानीय लेभलमा अहिले सामुदायिक भूविभाजन ब्याङ्कहरू बनिरहेका छन् केही ठाउँमा, जैव विविधता संरक्षण समिति भनेर, अब त्यो मार्फत स्थानीय समुदायले नै संरक्षण गर्ने, उपयोग गर्ने र त्यसको दर्ता गर्ने किसिमको राष्ट्रिय नीतिमा, कृषि जैव विविधता नीति र कानुनहरूमा पनि ल्याउनु पर्ने हुन्छ। किसानमा पनि सबै किसानले जैव विविधता आनुवंशिक स्रोतको संरक्षण गर्न सक्दैन, त्यसमा केही किसानहरूले गर्छन्। ती किसानहरूको पहिचान गर्ने क्षमता अभिवृद्धि गर्ने, जैव विविधतामा सहयोग पुग्ने खाले खेती प्रणालीको विकास गर्ने र स्थानीय बाली र जातहरूको उत्पादन र त्यसको बजारीकरण गर्न सकियो भने स्थानीय लेभलमा पनि यो संरक्षण हुन सक्छ र राष्ट्रिय रूपमा पनि संरक्षण र हाम्रो पहिचान हुन सक्छ। किनभने कृषि जैव विविधताको संरक्षण बिना र त्यसको उपयोग बिना हाम्रो राष्ट्रिय पहिचान पनि हुँदैन।
उहाँ हुनुहुन्थ्यो डाक्टर देवेन्द्र गौचन। त्यस्तै अबलाई कुराकानी गर्दैछौ कृषि जैविक विविधता विज्ञ डाक्टर मदन भट्टसँग।
कृषि क्षेत्रमा परम्परागत ज्ञान र आनुवंशिक स्रोतको उपयोग बारे के कस्ता अध्ययन अनुसन्धान भइरहेका छन् नि?
केही वर्ष अगाडिदेखि यो नेपाल कृषि अनुसन्धान परिषद लिबर्ड भन्ने संस्था जुन पोखरामा छ, संयुक्त प्रयासमा चाहिँ कम्युनिटी बायोडाइभर्सिटी रजिस्टर अथवा परम्परागत ज्ञानको चाहिँ रजिस्ट्रेसन अभिलेखीकरण सुरु भएको थियो र त्यो अहिले पनि भइरहेको छ। अहिले झन्डै 100 भन्दा बढी सामुदायिक जिन ब्याङ्कहरूको स्थापना भएको छ यो पब्लिक प्राइभेट पार्टनरसिपको संयुक्त प्रयासमा। सामुदायिक बिउ ब्याङ्कहरूमा पनि अभिलेखीकरणहरू राख्ने काम भइरहेको छ। सन् 2010 हाम्रो राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र जिन ब्याङ्कको स्थापना भए पश्चात चाहिँ कृषिको जैविक विविधता चाहिँ हामीले 67-68 जिल्लामा गएर चाहिँ हामीले त्यहाँका परम्परागत स्रोतहरू कृषि जैविक विविधताहरूलाई हामीले सङ्कलन गरेर तिनीहरूको अध्ययन सुरुवात भइरहेको छ। हामीसित 2000 भन्दा बढी रैथाने जातहरू छन्। हाम्रो कृषिको विकासको स्रोत भनेकै कृषि जैविक विविधता हो, होइन? त्यसको हामीले सङ्कलन कुनमा के गुणहरू छ, तिनीहरूको चरित्र चेतन गरेर प्रयोगमा ल्याउन सक्यौँ भने मात्रै हाम्रो भविष्यको खाद्य सुरक्षा चाहिँ कायम राख्न सकिन्छ। हाम्रा जुन रैथाने जातहरू छन् हामीले प्रयोग गर्न एकदमै अप्ठ्यारो स्थितिमा छ। तिनीहरूलाई प्रयोग गर्नको लागि चुनौती किन छ भने हामीसित त्यस्तो एडभान्स टेक्नोलोजी छैन, जस्तो बायोटेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ त्यस्ता प्रयोगशालाको माध्यमबाट त्यस्तै किसिमको एकदमै प्रशिक्षित जनशक्तिको आवश्यकता पनि पर्ने भएको हुनाले रैथाने परम्परागत कृषि जैविक विविधता छ त्यसलाई हामीले राम्रो किसिमले समुचित किसिमले चाहिँ प्रयोगमा ल्याउन नसकेको स्थिति छ। केही हदसम्म त गरेका छौँ, जस्तो धानकै हामीले कतिपय रैथाने जातलाई क्रस गरेर जस्तो कुमल चारै भयो, होइन? अब एउटा चाहिँ के हो भने अब जब हाम्रो एकदमै दक्ष जनशक्ति हामीसित उपलब्ध हुन्छ हाम्रो देशमा, त्यसको लागि हामीले यो जैविक विविधताहरूको तिनटै अवस्थामा सर्ट टर्म, लङ टर्म, मिडियम टर्मको हामीले संरक्षण चाहिँ गर्न अति आवश्यक हुन्छ। राम्रो गुण के हो त्यसलाई हामी अभिलेखीकरण पुरा त्यसलाई डाटा बेस राख्यो भने चाहिँ हाम्रो भविष्यका सन्ततिहरूले पनि त्यसलाई प्रयोग गर्न सक्नेछन्। हामीले संरक्षण गर्न सक्यौँ भने त्यसको सदुपयोग गर्न सजिलो हुने हुनाले अहिले चाहिँ राष्ट्रिय जिन ब्याङ्क खुमलटारमै 100 हाम्रो रैथाने जातहरूलाई चाहिँ जीवितै राख्ने स्थिति हामीले अवस्थाको हामीले संरक्षण कक्ष तयार गरेका छौँ। 10 एउटा 100 लागि र अर्को चाहिँ अब डे टु डे अब प्रजननकर्ताहरूले जुन कृषि जैव विविधता विभिन्न बिउ बिजनहरू माग गरिरहेको हुन्छ तिन किसिमले चाहिँ हामी अहिले त्यसलाई प्रयोगमा ल्याइरहेका छौँ। एउटा तुरुन्तै प्रयोगको लागि माग्ने प्रजननकर्तालाई बिउ दिने, 10 लागि संरक्षण गर्ने र बिच बिचमा जसले मागिरहेका हुन्छ तिनीहरूलाई दिने, र एउटा 6 लागि चाहिँ जीवितै राख्ने दीर्घकालीन संरक्षण कक्षमा चाहिँ हामी कृषि विविधतालाई संरक्षण गर्ने काम भइरहेको।
उहाँ हुनुहुन्थ्यो डाक्टर मदन भट्ट। जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्षबारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड। जैविक विविधता बारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दैछौ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तु बारे छलफल गर्नेछौ। यहाँहरूको कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com मा पठाउन सक्नुहुनेछ। कार्यक्रमलाई तपाईँ www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई विदा भयौँ। नमस्कार।